وَإِلَى مَدِيَنَا، اور طرف مدین کے، اَخَوَاهُمْ شُعَيْبًا، ان کے بھائی شعیب علیہ السلام کو بھیجا۔ مدین کا علاقہ ابراہیم علیہ السلام کے بیٹے کے نام پر ہے، مدین، اور یہ شعیب علیہ السلام کے قبیلے کا نام پڑ گیا۔ اور اکثر جگہ پہ آپ آگے بھی قرآن کریم میں مدین ہی دیکھیں گے، مدین والوں کو، اس شہر کو مدینی پھر یعنی اسی نام سے مشہور ہوا۔ آج بھی کہا جاتا ہے کہ یہ شام کے موجودہ مقام جو معان ہے، کہا جاتا ہے کہ یہ وہ جگہ ہے جو مدین بن ابراہیم نے یہاں پہ شہر بسایا تھا۔ تو مدین کی طرف یعنی مدین والوں کی طرف، ان کے بھائی شعیب کو، اب اس سے پتا چلا کہ شعیب علیہ السلام انہی میں سے تھے۔ اور شعیب علیہ السلام کی ایک ڈسٹنکٹیو کوالٹی جو دوسرے انبیاء سے ڈفرینٹ آپ کو ملے گی، وہ یہ ہے کہ شعیب علیہ السلام کو خطیب الانبیاء کہا جاتا ہے، یعنی بہت زبردست ان کی جو سپیکنگ پاور تھی، بہت زبردست اچھا بولتے تھے۔ قال یا قوم اعبدوا اللہ، انہوں نے کہا اے میری قوم عبادت کرو اللہ کی، یعنی توحید کی طرف بلایا۔ کیوں بلایا تھا؟ یہ لوگ بھی مشرک تھے، درختوں کی پوجا کیا کرتے تھے، انہی کو قرآن میں بعض جگہ ایکا والوں، اصحاب الایکا بھی کہا گیا۔ یا قوم اعبدوا اللہ ما لکم من الہ غیرہ، اے میری قوم نہیں تمہارے لیے کوئی الہ اس کے سوا۔ ولا تنقصوا المکیال، اور نہ تم کم کر کے دو ناپ کو، والمیزان، اور تول کو، یعنی کچھ چیزیں ناپی جاتی ہیں، کچھ چیزیں تولی جاتی ہیں، جیسے میں نے آپ کو بتایا۔ اور ان کی ایک شرک کے علاوہ جو ان کے اندر سب سے بڑی خباثت تھی، وہ تھی کہ یہ ناپ تول میں کمی بیشی کرتے تھے، جس کو کہیں گے کہ یعنی فائنینشل کرپشن کہہ سکتے ہیں، کہ ان کی اکانومی میں، اس کے اندر اکانومی کرپٹ تھی۔ انی اراکم، بے شک میں دیکھتا ہوں تم کو، بخیر، ساتھ بھلائی کے، یعنی میں تو تمہیں اچھے حال میں دیکھتا ہوں، خیر، یعنی تمہارے پاس خیر ہے۔ خیر کا مطلب کیا ہے؟ یعنی تم خوشحال ہو، تمہارے پاس مال وغیرہ ہے، کیا ضرورت پڑی ہے تمہیں کہ تم اپنی آمدنی میں حرام کو شامل کرو؟ یہ نہیں ہے کہ اگر کسی کے پاس نہیں ہے تو وہ حرام کھا سکتا ہے، لیکن اگر کوئی اچھا بھلا ہے، اچھے بھلے ان کے حالات ہیں، اچھی خوشحال زندگی گزارتے ہیں، پیسے ویسے کی فراوانی ہے، اور ان کا تو فائنینشیل ہب تھا، سمجھ لیں کہ جیسے دنیا میں اس وقت بھی جو فائنینشیل مارکیٹس ہیں بڑی بڑی، ساری ٹریڈنگ وہاں پہ ہوتی ہے۔ تو اسی طرح یہ مدین جو تھا، یہ ایک ایسی ہائی وے پہ تھا، یہاں سے شام کی طرف سے بھی، یعنی نارتھ اور ساؤتھ میں سے وہاں پہ آ کے ملتے تھے لوگ، اور وہیں پہ اپنی ٹریڈنگ گوڈز ایکسچینج کرتے تھے۔ تو وہ کہتے ہیں کہ میں تو تمہیں اچھے حال میں دیکھتا ہوں، اس کی وجہ سے یہ بہت پراسپیرٹی تھی، یہاں پہ بڑی خوشحالی تھی، تو تم کیوں پھر یہ ایسی بے ایمانیاں کرتے ہو، کیوں بددیانتیاں کرتے ہو، کیوں کرپشن کرتے ہو، جبکہ تمہارے اچھے بھلے حالات ہیں، اللہ نے تمہیں سب کچھ دیا ہوا ہے، حلال میں تمہارا گزارا ہو سکتا ہے، تو تم کیوں ایسی حرام سے اپنے آپ کو حرام میں ملوث کرتے ہو؟ آپ دیکھتے ہیں ہمارے ہاں بھی کئی بہت بڑے بڑے تاجر، بڑے بڑے وہ ہوتے ہیں، لیکن اتنی کرپشن، اتنا بزنس میں گھپلے ادھر ادھر، حالانکہ اچھے بھلے یعنی مالدار ہیں، ایسے نہیں کہ ان کو کوئی دو وقت کی روٹی کے محتاج ہیں جو وہ اس طرح سے کرتے ہیں۔ وَإِنِّي أَخَافُ عَلَيْكُمْ عَذَابَ يَوْمٍ مُحِيطٍ، میں تو ڈرتا ہوں تم سے عذاب سے، ایسے دن کے جو گھیر لینے والا ہے۔ انہوں نے دو باتیں کہیں، دو یعنی ریزنز دیے کہ تمہیں، دو طرح سے ان کو قائل کرنے کی کوشش کی کہ دیکھو تمہارے پاس جب سب کچھ ہے، اچھے بھلے ہو تم کیوں یہ اس کے اندر اپنے آپ کو ڈالتے ہیں، اور پھر دوسرا آخرت کے اس سے ڈرایا کہ دیکھو میں تمہارے اوپر عذاب سے ڈرتا ہوں کہ کہیں تمہیں اس دن کا عذاب نہ آ جائے جو گھیر لینے والا ہے، پھر کوئی بچ کے نہیں جا سکتا۔ اب دیکھیں جب انسان میں خدا خوفی ختم ہو جاتی ہے نا، تبھی یہ ساری چیزیں آتی ہیں۔
جس کے اندر خدا خوفی ہو، نہ وہ یہ کام کر سکتا ہے جو قوم لوط کا عمل تھا، اور نہ ہی وہ یہ گپلے کر سکتا ہے. کیونکہ جس کو یہ پتا ہے، جو ڈرتا ہے اس دن کے عذاب سے کہ قیامت کا دن آنے والا، یوم محیط کون سا دن ہے، انسرکل کر لینے والا. ایک تو اس کے اندر دنیا کا بھی عذاب ہو سکتا ہے، دونوں ہی ہو سکتے ہیں. دنیا کا بھی ہو سکتا ہے کہ دنیا میں اللہ تعالیٰ تم سے یہ ساری نعمتیں چھین لے، اور جیسے تمہاری پچھلی قوموں کے اوپر عذاب آیا اس طرح عذاب لا کے تمہیں ختم کر دے، یہ بھی ہو سکتا ہے اس سے مراد. اور قیامت کا عذاب تو ہو ہی سکتا ہے کہ وہ دن تو کوئی بھی نہیں بچے گا. وہ اس دن کے عذاب کو جن لوگوں کے لیے ہوگا تو وہ بچ نہیں سکیں گے، ان کو احاطہ کر لے گا، وہ ان کو انسرکل کر لے گا. تو مجھے تو اس دن کے، دنیا میں بچ بھی گئے تو وہاں پہ کیا کرو گے پھر؟ جس کو قیامت کے دن اور اس دن کے حساب کتاب کا یقین ہو کہ وہاں پہ مجھ سے میرے مال کا حساب کیا جائے گا. میں نے آپ کو جیسے بتایا تھا کہ 5 سوال ایسے ہیں جن کے جواب دیے بغیر کسی کے قدم حشر کے میدان سے ہٹ نہیں سکتے. ان میں 2 سوال نا مال سے متعلق ہیں، 2 questions out of 5، اور یہ آپشنل نہیں، یہ کمپلسری والے questions ہیں. ہوتے ہیں نا ٹیسٹ پیپر میں، کچھ کمپلسری ہوتے ہیں، کچھ آپشنل ہوتے ہیں. آپشنز آپ کو دی ہوتی ہیں کہ 5 میں سے 4 کے جواب دے دیں، 3, 10 میں سے 8 کے جواب دے دیں. یہ 5 ہی کمپلسری ہیں، اور ان میں 1 سوال ہے کہاں سے مال کمایا، اور دوسرا سوال ہے کہاں پہ خرچ کیا. یہ 2 الگ الگ کوسچنز ہیں. کمائی کی حد تک بعض لوگ تھوڑا بہت دیکھ لیتے ہیں، حالانکہ ایک حدیث میں آیا ہے کہ ایک وقت ایسا آئے گا کہ انسان حلال اور حرام کی پرواہ کیے بغیر ہی کمائے گا. اور واقعی وہ وقت آ گیا ہے کہ انسان حلال حرام کی بالکل پرواہ نہیں ہے کہ کہاں سے کمایا. اور یہ بھی یہاں تک نہیں، اس کے بعد تو بالکل ہی ہم اپنا راج سمجھتے ہیں کہ اب کون ہمیں بتائے گا کہ کدھر خرچ کرنا ہے، تم کون ہوتے بتانے والے کہ زیادہ اسراف نہ کرو، یہ نہ کرو. کہاں خرچ کیا وہ بھی ایک سوال ہونا ہے. ایک ایک کپڑے پہ کتنا خرچ کرا، ایک ایک فنکشن پہ آپ نے کتنا خرچ کر دیا، ایک ایک چیز کی اخراجات کا سوال ہوگا، کیسے اس کا جواب دیں گے کہ ڈی جے کو اتنا دے دیا، مووی بنانے والے کو ہم نے اتنا دے دیا، اور اس کو اتنا دے دیا، اور جوتے کے اوپر ہم نے اتنے 1000 خرچ کر دیے، اور کپڑوں پہ تو لاکھوں ہی لگا دیے ایک ایک جوڑے پہ، اس کا کیسے جواب دیں گے؟ تو جس کو ڈرتا، جو ڈرتا ہے نا اس دن کے عذاب سے، کہ اس دن کا عذاب اسے تو وہ تو گھیر لینے والا عذاب ہے، وہ کیا سوچ سکتا ہے حرام کھانے کا، یا حرام راستوں میں خرچ کرنے کا، یا اسراف کرنے کا. ایک ہوتا ہے حلال راستے پہ بھی حد سے زیادہ خرچ کرنا. حالانکہ ہم تو وہ لوگ ہیں جو یقین رکھتے ہیں کہ قیامت آنی ہے، تب بھی ہم بھولے میں. وہ لوگ تو پہلے ہی ان کے اندر شرک تھا، اب ہم تو اپنے آپ کو بہت توحید والے سمجھ کے، تو تب بھی ہم اس چیز کا احساس کیے بغیر کماتے اور خرچ کرتے. تو انہوں نے کہا کہ دیکھو تم ناپ اور تول میں کمی نہ کرو. کمی کرنے کا مطلب کیا ہے؟ ایک یہ بھی آپ کو بات سمجھ لینی چاہیے، یعنی لیتے وقت تو دوسرے سے $10 کی چیز ہے، اس کو آپ نے بیچا $10 تو لے لیے، لیکن مثلا دودھ بیچ رہے ہیں، اب دودھ آپ نے کہا کہ 1 لیٹر دودھ ہے، حالانکہ اس کے اندر 1/2 لیٹر دودھ اور 1/2 لیٹر پانی تھا، تو پورا تو نہیں چیز دیتے ہوئے کم اور لیتے ہوئے پورا پورا لینا، یہ ہے کم ناپ تول، یہ ہے کم دینا اور پوری قیمت لینا، اور اس یہ اتنا بڑا جرم ہے. اب دیکھیں ہم تو یہ سوچ رہے ہیں نا دین صرف یہ ہی ہے، قرآن پڑھ لیا، نماز پڑھ لی، روزے رکھ لیے، ہم یہ نہیں سوچتے کہ یہ بھی تو دین ہے، اس کے اوپر قوموں پہ عذاب آ گئے، یہ ناپ تول میں کمی بیشی، یہ اتنا بڑا جرم ہے اللہ کے نزدیک کہ اللہ تعالیٰ نے تو ایک پوری سورت اس پہ اتار دی. ویل للمطففین الذین اذا اکتالوا علی الناس یستوفون وَإِذَا قَالُوهُمْ أَوْ وَزَنُوهُمْ يُخْسِرُونَ. اللہ تعالیٰ نے فرمایا ناپ تول میں کمی کرنے والوں کے لیے عذاب ہے. یہ لوگ جب ناپ تول کرتے ہیں، جو ناپ تول کریں تو پورا لیں، اور جب دیں تو کم کر کے دیں. پھر فرمایا أَلَا يَظُنُّ أُولَٰئِكَ أَنَّهُمْ مَبْعُوثُونَ لِيَوْمٍ عَظِيمٍ،
क्या है, इनको इस बात की का पता नहीं है कि इनको मरने के बाद उठाया जाना है अजीम दिन में, यौम यकूमुन नासु लिरब्बिल आलमीन, जिस दिन लोग रब्बिल आलमीन के लिए के सामने खड़े होंगे, क्या इनको इस चीज की वो दिन याद नहीं है, पता नहीं है उस दिन का? इसलिए कि जिसको इस दिन का पता हो वो तो कभी ऐसा कर ही नहीं सकता। फिर रूट कॉज क्या हुआ, हमारे ईमानों में कमजोरी है या वहीं पे कहीं खराबी है ना? आप सल्लल्लाहु अलैहि वसल्लम ने किसी को देखा था, फरमाया था वजन को और झुकता हुआ दो, यानी ज्यादा थोड़ा दे दो वो कोई बात नहीं है, लेकिन कमी ना करो, पूरे पूरे इंसाफ के साथ नाप तोल करो। और तुम्हें कौन सा, तुम भूखे मर रहे हो, तुम अच्छे भले तो हो तो फिर तुम क्यों ऐसा काम कर रहे हो? समझ आ गई बात? यानी क्या उन्होंने इसकी, उनको रोकने के लिए क्या क्या उनके सामने अल्लाह का खौफ भी दिलाया, आखरत का भी दिलाया, यहां का भी कहा, क्या तुम्हें कमी है? लेकिन मसला वही है ना कि अलहाकुम तकासरू हत्ता ज़ुरतुमुल मकाबिर, ये इंसान का पेट नहीं भरना जब तक ये कब्र में ना चला जाए, कितना भी हो जाए वो कहता और ही मिलता जाए, करोड़पति भी हैं फिर भी हेरा फेरियां कर रहे हैं, फिर भी लोगों को कम करके दे रहे हैं। और ये आप छोटी सी दुकान ना सोचे ना, घपले जो बड़े बड़े होते हैं, बड़े बड़े बिजनेस हैं, उतने ही बड़े घपले हैं। और अभी हम आगे फिर देखते हैं इसके अंदर और क्या चीजें आ जाती हैं। वया कौम औफुल मिकयाल वल मीज़ान बिल क़िस्त, मेरी कौम आप पॉजिटिव तरह से उनको कह रहे हैं, एक पहले मना भी किया अब दोबारा किया, जैसे हम कहना कि तुम खयानत ना करो, दियानतदारी के साथ काम लो, इसी तरह ये बात है, पहले कहा नहीं करो ये, और क्या करो, नाप तोल को पूरा पूरा करके दो, लोगों को उनकी चीजें कम ना करो, इंसाफ के साथ करो। वला तबखसु अन्नास अशयाअहुम, लोगों को तुम कम करके ना दो उनकी चीजें, अब कम करके ना दो का क्या मतलब, एक तो मतलब वही है जो नाप तोल में कम करके ना दो, दूसरा क्या है, कोई भी चीजों का कहा कि ला तबखसु अन्नास अशयाअहुम, कोई चीज भी ना कम करके दो, यानी अब उसके अंदर फिर लोगों के हकूक भी आ जाते हैं अशिया में, अशिया में सिर्फ ये हिस्सी फिजिकल चीजें नहीं है, हकूक जिसका जो हक बनता है उसमें ना कमी करो। माँ बाप का जो हकूक है उनको उनके हकूक दो, शोहर के हकूक उनको दो, हमसायों के हकूक उनको दो, उसमें भी कमी ना करो, ये भी इसके अंदर आ गया। क्या तो दोनों माने हो गए, एक तो हिस्सी चीजों के अंदर भी आ गया, इसी चीजों में तो आप सल्लल्लाहु अलैहि वसल्लम ने देखे फरमाया है कि जब कोई कौम नाप तोल में कमी करने लगती है ना तो अल्लाह ताला उसको कहत और गरानी अशिया के अजाब में मुब्तला कर देता है। चीजें महंगी हो जाती हैं, चीजों की शॉर्टेज हो जाती है, ये जो हर वक्त कहते हैं ना हाई महंगाई हो गई, महंगा हो गई, वो चीजें कम लोग ज्यादा, शॉर्टेज हो गई चीजों की, गरानी हो गई चीजों की, और एक यानी लोग भूखे मर रहे हैं। जब हम ये शिकायतें करते हैं तो ये नहीं सोचते कि इसका रूट कॉज हमारे नबी ने क्या बताया, वैसे बहुत नबी की मोहब्बत के दावे हैं, ये नहीं पता कि जब कौम नाप तोल में कमी करने लगती है तो फिर उसका अंजाम क्या बताया, फलां करप्ट हुक्मरान करप्ट, वो करप्ट वो करप्ट, करप्शन बहुत ज्यादा हो गई, करप्शन बहुत ज्यादा हो गई, और भाई करप्शन बहुत ज्यादा की क्या हमारे बाजारों में नाप तोल पूरा हो रहा है? जब नाप तोल पूरा नहीं होगा तो इसका इफेक्ट, इसकी सजा आप सल्लल्लाहु अलैहि वसल्लम ने खुद बता दी, लेकिन इस हदीस को नहीं हम देखते। तो फरमाया वला तासौ फिल अर्दी मुफसिदीन, ना तुम फसाद करो जमीन में, फसादी बन के फसाद करने वाले ना बनो। अच्छा अब इसमें ना बड़ी दिलचस्प बात यह है कि ये जो लफ्ज है ना तासौ, इसके दो रूट से ही है, आइन था या और आइन या था, दोनों रूट से ये निकल सकता है। अगर हम इसका रूट समझे कि आइन था या, तो यानी फिजिकल चीजों को जो सामने नजर आने वाली चीजें हैं उनमें ना तुम फसाद करो, यानी जैसे सामने नजर आने वाली चीजें क्या, बेईमानी, जैसे ये जखीरा अंदोजी है, चोरी है, डाका, इससे लोगों को लूट लेना, उनका माल हथिया लेना, ये तो सामने नजर आने वाली चीजें हैं ना, मिलावट कर देना, इस तरह कर देना। इसी तरह आइन या था से अगर हम इसका रूट देखें तो उसका मतलब होता है कि यानी छुपे तरीके के साथ किसी को रिप ऑफ कर लेना, कि उसको पता भी ना चले, अंदर ही अंदर से ऐसे काम किए कि उसको थोड़ी बेचारे को पता है,
और ये खास तौर पे उन चीजों के अंदर होता है जिनकी आपको ज्यादा पहचान ही नहीं होती, जिनको आप ज्यादा नहीं जानते। बस मिसाल के तौर पे ऐसी मशीनरीज हैं, ये कंप्यूटर है, अब मेरे कंप्यूटर को ठीक करना है, अब मुझे कोई कहे कि भाई ये तो इतने का ठीक होगा, मुझे क्या पता कि भाई क्या इसके अंदर वो है, मैं तो नहीं जानती। कंस्ट्रक्शन है, उसका काम है, वो कहे भाई ये तो आपका मकान में ये मसला हो गया, अब ये तो नहीं, ये तो इतने पैसों का होगा। अब चाहे वो 2 रुपए की चीज हो, लेकिन वो अब आपको कह रहा है 1000 रुपए की, आपको क्या पता, ये भी रिप ऑफ करना। इसी तरह आपकी गाड़ी है, आपकी फ्रिज है, आपकी चूल्हा है, आपकी फर्श है, कोई चीजें हैं जिनकी आपको कुछ नहीं पता, आपकी अपनी बॉडी है, कोई अब डॉक्टर कहता आपको इतनी ये महंगी ये दवाई लेनी पड़ेगी, आपको ये, आपको क्या पता। तो उन चीजों के अंदर किसी को देनी कम सर्विस और उससे इतना ज्यादा हथियार लेना, जबकि उसको पता ही नहीं है कि मेरे साथ ये क्या हो रहा है, जिसको कहते हैं ना हाथ दिखा दिया, हाथ कर लिया उसने, तो वो ये भी एक इसके अंदर आ गई कि ला तासव, वो इसमें माना आता है। समझ आ गई बात। तो ये चूंकि बिजनेस टाइप लोग थे, तो इनके लिए तो ये चीजें बड़ी आसान थी कि इसको क्या दे दिया, उस बेचारे को पता ही नहीं, उसने पूरी पूरी कीमत दे दी, चलो जी वो चला गया लेके, उसको क्या पता कि ये अंदर इसके क्या मसले हैं, कोई चीज ऐसी बेच दी किसी को कि अंदर उसकी खराबी थी और उसको कह दिया नहीं बिल्कुल ठीक है, तो उसको क्या पता। तो ऐसे से फसाद होता है जमीन के अंदर, देखिए कोई जाएगा कोई रिप ऑफ होगा, वो फिर आगे बेईमानी करेगा कि मेरे साथ जो हुई ना, मैंने भी तो कहीं से निकालने हैं पैसे, फिर वो जमीन में फसाद पैदा हो जाता है इससे। तो यानी इसके कई आप एस्पेक्ट से इसको देखोगे ना, तो जो जितनी करप्शन है हमारी वो सारी इसके अंदर आ जाती है। इसी तरह किसी का काम करके देना, उसको काम आप जायज तरीके से नहीं, उससे रिश्वत लेके कर रहे हैं, वो भी इसके अंदर आ गया कि आपका काम था कि आप सैलरी उससे ले रहे थे, आपका काम था उसको काम करके देना, आपने उसके अंदर और अपना कर लिया। इसी तरह इसमें ये भी आ जाता है काम करने में, ये जो काम करना है ना, उस काम करके ना दो उनकी चीजें। बस जगह पे ऐसे होते हैं स्किल्ड जो वर्कर होते हैं, या ऐसे लोग होते हैं जो बहुत मेहनत का उनका काम होता है, आप अपनी चीज उनसे बनवाते हैं। ये बहुत कॉमन है हमारे मुल्क में कि जहां पे बहुत ये कपड़ों पे काम करते हैं और वो उसका काम होता है, बहुत भारी काम होता है, वो औरतों को दे देते हैं, वो बेचारियां कर करके उनकी नजर कमजोर हो जाती है, वो देख नहीं पाती, इतने भारी काम होता है और उनको बहुत थोड़ी सी उजरत दे देते हैं, और उसके बाद वो चीजें इतनी महंगी जाके बड़ी बड़ी एग्जीबिशन में रखते हैं, वहां पे बेचते हैं, आपने उसको पूरा उसका फुल जो उसकी उजरत थी वो नहीं दी, कम करके दी। ये क्या है, कम देना और ज्यादा लेना, समझ आ गई। काम ये भी सिर्फ नाप तोल को ऐसे ना देखे, मैं तो तराजू पकड़ी नहीं हुई तो मैं क्या करती हूं, नहीं, जितनी किसी का ड्यू बनता है उसको दो, उतना कम करके मत दो। आप किसी को तो उजरत मजदूर को तो इतनी सी दे दी और उसका 1000 times उसका मुनाफा आपने रख के उसको चीज को बेचा। 50 cents की ये जो पिछले दिनों ये बात आई थी, 50 cents की वो एक टैबलेट कैंसर की थी शायद, खबरों में देख रही थी, 50 cents की इतनी की बनती है वो, और उसको पता नहीं कितने 100,000 का वो डॉलर का बेच रहे आगे। नहीं, ये अनड्यू है, प्रॉफिट की भी तो एक हद है ना, ये अनड्यू है कि आप उसको इतना बढ़ा के बेचें क्योंकि किसी की मजबूरी है। तो इसी तरह गिनने वाली चीजों में भी तुम कम करके ना दो लो, एक तो तोलना होता है और मेजर करना होता है, एक गिन के चीज देते हैं, तो गिन के चीज देने में भी कम ना करो। गिन चीज कितनी देनी थी और आपने डंडी मार ली और उसको किसको तो पता भी नहीं चलेगा, उसको क्या पता वो घर लेके जाएगी, ये होगा वो होगा, कोई तो इतना गिन ही नहीं सकती, या दूसरा इतना बेचारा नहीं इतना पढ़ा लिखा, या उसको नहीं इतना हिसाब किताब आता, आपने हिसाब किताब में डंडी मार दी। अस्तग़फिरुल्लाह। तो ये मामला यानी फिजिकल चीजों का भी हो गया, ये मामला हकूक व फराइज का भी हो गया, ये मामला हर उस चीज में आता है जहां पे देना लेना किसी का, एक तरफ किसी का बनता है और दूसरा उसको देना पड़ता है। इंसान कहता है बस फायदा ही फायदा मुझे मिल जाए और दूसरे को कुछ नहीं, मैं हर तरफ से ही समेट लूं, तब वो अपना फायदा देखते हुए लेना ज्यादा चाहता है और देना कम चाहता है। और इसके अंदर एक बात और, हम ये औरतें सोचती हैं कि हम तो औरतें हैं, हमें क्या पता, मेरे हस्बैंड तो बस जॉब करते हैं, वो या उनका बिजनेस है, मुझे क्या पता बिजनेस का, मुझे क्या। नहीं, औरत को भी देखना चाहिए कि अगर उसका हस्बैंड कहीं हराम में जा रहा है तो उसके दीन की हिफाजत करना भी औरत का काम है, कि वो भी ध्यान रखे कि ये ना हो कि कहीं मेरा शौहर फिसल जाए। उसको ये ही नहीं कि हर वक्त बस ये हम मेरा खर्चा मुझे मिलना चाहिए मंथली, चाहे आप कहीं से भी लेकर आए, ये नहीं होना चाहिए। भाई मुझे क्या, गुनाह तो इनके ऊपर ही जाएगा ना। नहीं, आपको जैसे अपने खर्चे की फिक्र होती है ना कि हर महीने मुझे खर्चा मिले, उससे ज्यादा फिक्र इस चीज की होनी चाहिए कि हमारे घर में हलाल आए। और इस चीज के ऊपर शौहर को भी आमादा करना चाहिए कि वो हलाल रास्ते से लेकर आए, चाहे हमें रूखी सूखी खिला दे लेकिन हलाल लेकर आए। बहुत ढेरों से बेहतर वो रूखी सूखी और कम है जो हलाल तरीके से मिले, उन हराम के ढेरों से जो बहुत ज्यादा है, क्योंकि उसमें कोई बरकत नहीं, वो मुसीबतें लेकर आता है, वो दुआओं की कबूलियत को रोक लेता है। तो हम अक्सर औरतें शौहरों पे जोर नहीं देती और बस कहती हैं बच्चा जो चल रहा है चल रहा है, हमें क्या इस चीज से, ये उनका काम है वो ही जाने। नहीं, बाकी चीजों में तो हम बहुत प्रेशराइज करते हैं, बाकी चीजों में बहुत अपना बड़ा ख्याल करते हैं, वो कोई चीज हमारी दुआओं को रोक ले, ये क्या हम इस चीज को बर्दाश्त कर सकेंगे, हमारी दुआएं ही कबूल ना हो, हाँ घर में हराम आ रहा और बच्चे उससे पले। तो इस चीज को ये सोचते हुए कि ये एक पॉइजन है, अगर पॉइजन मेरे घर में आ गया तो मेरा सारा घर इफेक्ट हो जाएगा। जर्म्स वाली चीज आप लेकर नहीं आते घर में, ये किसी इससे बीमार ना हो जाएं, ये गंदे हाथों से बनाई हुई है ये इससे, क्योंकि हमारी सेहतें खराब हो जाएं, बच्चे ना खा लें, ऐसा पानी ना पी लें, लेकिन हराम कमाई आ रही हो तो। तो इसलिए गिनती पूरी करने की चीज है, या तोलने की चीज है, या नापने की चीज है, या किसी और तरह से नफा की चीज है, इवन जॉब करने वालों के लिए भी है, ये सिर्फ बिजनेस वालों के लिए नहीं, जॉब करने वाला भी किसी से एक हाथ लेता और एक हाथ देता है, ऐसे ही करता है ना। एक हाथ लेना क्या है, तनख्वाह लेता है एंड ऑफ द मंथ, और देना क्या है, सॉरी हाँ देना क्या, अपनी सर्विसेज देता है। अब वो सर्विसेज देने में तो कम कर रहा, उतने घंटे ही नहीं लगा रहा, उतना काम ही नहीं कर रहा जितने के वो उसको पैसे दे रहे हैं, इधर उधर मक्खियां मार रहा है सारा दिन और पैसे पूरे पूरे ले रहा है, तो क्या ये नहीं है कमी, कमी करके दे रहा। वैलुन लिल मुतफ्फिफीन, वैल है, हलाकत है, तबाही है ये काम देने और ज्यादा लेने वालों, पूरा पूरा तो लेते हैं लेकिन देते बहुत काम करते हैं। और याद रखें क्यामत का दिन है ही हकूक दिलवाने का दिन, उस दिन सब के जिसके हकूक मारे होंगे, ये यहीं पे बातें थोड़ी खत्म हो जानी कि किसी का सेंट मारा, किसी का डॉलर मारा, किसी का इतना मारा, ये यहीं पे मामले खत्म हो जाने होते तो फिर तो बच ही जाना था, कई लोगों ने बच जाना था, कहां पता चलता है, है ना। तो पता नहीं चलता, चलते रहो करते रहो, क्या इसको पता चलेगा, इनको कहने दो, ये तो ऐसे ही कहते रहते हैं, लेक्चर होते रहते हैं। बात ये मामले यहीं पे लेक्चर और क्लास तक होते ना तो फिर भी चलो कोई बात नहीं थी, किसने देखा हम कहां से कमाते हैं, क्या करते हैं क्या नहीं करते, बात यहां तक नहीं है, इस दुनिया तक, इसने बहुत आगे तक चले जाना, ये कयामत के दिन तक जाएगी, वहां हकूक दिलवाए जाएंगे जिस जिसके मारे में, और फिर एक एक पाई का जब हिसाब देना पड़ेगा, तो ये जो हम छोटे मोटे इधर उधर थोड़ा बहुत काम कर लेते हैं, इसके कहां कहां हिसाब देते फिरेंगे, किधर किधर किस किस को हमें नेकियां बांटनी पड़ गई तो हम किधर जाएंगे। इसलिए यहीं पे अपने हिसाब साफ करें, और ये दौलत है, ये एक फितना है, आप सल्लल्लाहु अलैहि वसल्लम ने अपनी उम्मत को इससे वॉर्न किया था कि मेरी उम्मत का फितना है ये माल, लोग भूखे नहीं मरेंगे, उनके पास इतना होगा, लेकिन क्या है कि आज वही चीजें जो हम अल्लाह माफ करे, आज वो हाल हो गया कि हम करप्शन में अपना नाम ऊपर कर चुके हैं, और ईमानदारी और इसके अंदर अल्लाह ताला माफ करे हमें कि गैर मुस्लिम मुल्कों के नाम ऊपर आते हैं, हमारे नाम करप्शन के अंदर ऊपर के उसमें है। और फिर उसके बाद हमसे पूछा जाए तो हम कहते नहीं फलाना करप्शन फलाना करप्शन, जब हमारी बारी आती तो हम भी करप्शन में, जिसको दाव लगता है वो अपना करता है। استغفراللہ, اللہ تعالیٰ ہمیں محفوظ رکھے. اور جب ہم دین کی بات کرتے ہیں نا, آگے بھی آپ کو پتا چلے گا, تو ہم یہ سوچتے ہیں شریعت نافذ ہوگی تو کیا ہوگا, دین ہمارا کہتا ہے, بس ایک ہی دماغ میں چیز آتی ہے کہ سارے حجاب لے لیں تو یہ بس دین ہو گیا. یہ ہے دین, یہ پورا کا پورا دین ہے. معاشرہ کیسے ہونا چاہیے, آپ کے بازاروں کے اندر یہ چیزیں عام کرنی چاہیے کہ یہ ہیں قرآن کی آیتیں, آپ کے میڈیا میں یہ عام ہونی چاہیے, ان کے اوپر کوئی بات ہی نہیں کرتا. مذہب کا نام آتا ہے, ساری عورتیں برکے میں آ گئیں, چلو جی مذہب نافذ ہو گیا, دین نافذ ہو گیا, چلو اب سارا سب کچھ ٹھیک ہو گیا. اور یہ آیتیں کہاں جائیں گی جن کے اوپر قومیں پوری کی پوری ختم کر دی گئیں. بقیت اللہ خیر لکم, ہم کہتے ہیں نا بقیہ پیسہ, یعنی جو بچت ہے, جو باقی بچ گیا, یعنی اگر تم حلال سے کماتے ہو تو وہ جو تمہارے پاس بچت آتی ہے, وہ جو تمہارے پاس سیونگ ہوتی ہے, وہ تمہارے لیے بہتر ہے. ان کن تم مومنین, اگر ہو تم ایمان لانے والے. ایمان لانے والے کا مطلب کیا, وہ قوم بھی ایمان کا ہی دعویٰ کرتی تھی, ہم تو ایمان والے ہیں. جیسے آج کل ہم بھی کہتے ہیں نا, ہم ایمان والے, تو ہر ایک ہی دعویٰ کرتا ہے ہم بھی ایمان والے. تو وہ قوم بھی کہتی تھی ہم ایمان والے ہی ہیں. اور دوسرا اس کا معنی یہ بھی ہو سکتا ہے کہ اگر تم میری بات مانتے ہو تو میں تو تمہیں یہی کہتا ہوں کہ تم, وہ تمہارے لیے زیادہ بہتر ہے, مت لوگوں کے خون پسینے کی کمائی نچوڑو اور حرام کھاؤ. وما انا علیکم بحفیظ, اور نہیں ہوں میں تم پر نگہبان, اگر تم میری بات نہیں سنتے تو میرے اوپر تو صرف بتا دینا, میں تمہارے کوئی کاموں کی نگرانی تو نہیں کر سکتا. قالوا یا شعیب, انہوں نے کہا اے شعیب, اصلاتک تأمرک ان نترک ما یعبد آباؤنا, کیا اے شعیب, اے کیا تیری نماز تجھے حکم دیتی ہے کہ تو ہم کو کہے کہ ہم ان کی عبادت چھوڑ دیں جن کی ہمارے باپ دادا عبادت کرتے تھے, یعنی ہمارے باپ دادا بھی یہ شرک کرتے تھے, تمہاری نماز ہمیں تمہیں یہی سکھاتی ہے. نماز سے یہاں پہ مراد کیا ہے, ویسے بھی نماز ہو سکتی ہے کیونکہ شعیب علیہ السلام بہت نماز پڑھتے تھے, اور اسے پتا چلتا ہے اس زمانے میں بھی پیغمبروں میں بھی صلات کا رواج تھا, یہ کوئی نئی دین اسلام میں نہیں ہے چیز. دوسرا نماز صلات کہہ کے یہاں پہ دین مراد لیا گیا, دوسرا معنی یہ, یعنی تیرا دین بس تجھے یہی سکھاتا ہے کہ یہ تو ہمیں بس یہ کہتا رہے کہ ہم بس ان کی عبادت چھوڑ دیں اور شرک نہ کریں اور یہ کریں. او یا ان نفعل فی اموالنا ما نشاء, یا یہ تجھے بس تیرا دین یہی تجھے سکھاتا ہے کہ ہم وہ کریں اپنے مال, ہم کہ ہم کریں اپنے مالوں میں جو ہم چاہیں. یعنی کیا تیرا دین یہی سکھاتا ہے کہ ہم تیری بات مانیں, اپنے مال میں بھی تصرف کرنے سے پہلے ہم تجھ سے پوچھیں, تیری مرضی سے کریں اور اپنی مرضی نہ کر سکیں, کیا یہ سکھاتی ہے تیری نماز تجھے, تیرا دین تجھے؟ یعنی کیا کہہ رہے ہیں وہ, اصل میں وہ یہ کہنا چاہ رہے ہیں کہ شعیب علیہ السلام چونکہ ان کو شرک سے منع کرتے تھے اور یہ کہتے تھے کہ اپنے مالوں میں یہ اس طرح سے حرام راستوں سے مت کماؤ, تو وہ کہہ رہے ہیں کہ تم بڑا دین پڑھ کے تو اس کے بعد ہمیں یہ بھاشن دینے کھڑے ہو گئے. میں اس لیے لفظ کہہ رہی ہوں کیونکہ یہ چیز ہمارے مسلمان گھرانوں میں گھر گھر یہی بات ہوتی ہے, دین نے تمہیں یہی سکھایا, قرآن پڑھ کے تم نے یہ سیکھا کہ آج اب ماں باپ کی نافرمانی کرو. ماں باپ اگر ناجائز کہہ رہے ہیں تو پھر اس کو تو نہیں مان لینا نا, بھلا دین کا پیسے سے ہمارے کیا تعلق, ہمارا پیسہ ہے ہماری مرضی, ہم اسے کیا کریں اور کہاں سے کمائیں, ہم اپنی نمازیں پڑھو جا کے, دین کا مطلب یہ ہے. یعنی ہم سوچتے ہیں نا دین بس مسجد تک ہے, مسلح تک ہے, دین کا مطلب ہے نماز پڑھو, روزہ رکھ لو, حج پہ چلے جاؤ, یہ دین ہے. اس کا ہمارے بازاروں میں کیا کام ہے, بازاروں میں تو ہمیں پتا ہے کہ بھائی سود سے معاملہ چلنا ہے, ملاوٹ سے چلنا ہے, بے ایمانیوں سے چلنا ہے, اس سے ہمیں زیادہ پروفٹ ملے گا, اس سے ہماری تو اتنی تھوڑی کمائی ہوگی. اب ہم اس ایسے کرنا شروع کر دیں جیسے یہ بتا رہے ہیں, ٹھیک ہے چادر بھی چڑھا دیں گے کہیں, مسجد میں ڈونیشن بھی ہم دے دیں گے, لیکن بھائی ہمیں ہمارے بزنس ہیں, ہمیں خود پتا ہے بزنس آج کے وقت میں کیسے چلتا ہے, تمہیں کیا پتا, تم جاؤ اپنا کام کرو, ریلیجن پرسنل افیئر ہے, یہ ہمارا اپنا معاملہ ہے, مائنڈ یور اون بزنس, تم کیا ہمیں لیکچر دینے کھڑے ہو گئے ہو. مگر جاگے بات, یہ ان کی ٹون ہے اس کے اندر کی جو ہے نا, تمہارا دین تمہیں یہی سکھاتا ہے. اللہ اکبر.
पर इससे ये भी पता चलता है कि वो सिर्फ ये जो शिर्क था ना, वो अपने आबाओ अजदाद का जो तरीका था उसी के मुताबिक कर रहे थे। वो आबाओ अजदाद का वो भी शिर्क करते थे, इन्होंने भी उनसे शिर्क सीख के, कोई इनके पास दलील नहीं थी, बस वो कर रहे हैं तो हम भी वही कर रहे हैं। इन्नका लअंतल हलीम और रशीद, बेशक तू तो अलबत्ता तू ही है बड़ा हलीम और रशीद, तू ही सबसे समझदार है क्या। यानी एक ताना वो दे रहे हैं कि हाँ तेरे अलावा तो कोई और है ही नहीं समझदार, भाई तुझे सारी समझे हैं, ये तंज है, तुम ही हो बड़े हलीम, हमें तो कहाँ आता है बिजनेस चलाना, तुम ही अब हमें बताओगे। अस्तग़फ़िरुल्लाह। या फिर ये भी मतलब है कि तुम खुद को बड़ा दीनदार समझते हो कि तुम हमें अब आके बताया करोगे, और तुम इतने ही अच्छे हो गए हो कि अब हम तो बई बईमान है और तुम ही हो जो सबसे ज्यादा नेक पारसा हो। अस्तग़फ़िरुल्लाह। कौमी, अब उनका देखें कितना हिल्म वाला जवाब है। ए मेरी कौम, अरई तुम, क्या तुमने गौर किया, क्या तुमने गौर किया, इन कुन तुम अला बय्यिना मिन रब्बी। अब ये वही बात है जो पिछले अंबिया भी कहते रहे, अगर मैं हुआ अब खुली दलील पर अपने रब की तरफ से। खुली दलील का मतलब क्या है, यानी मैंने हक को पा लिया है, मुझे मुझे पता है मेरे सामने हक रोशन है और मैंने अपनी फितरत से भी इसको समझ लिया। और क्या है, वरज़क़नी मिन्हु रिज़्क़न हसना, और मुझे उसने रिस्क भी दिया अपनी तरफ से, अच्छा रिस्क यानी नबुव्वत भी दी है, रिस्क हलाल भी दिया, जाहरी तौर पे भी इनके पास रिस्क था, रिस्क की फरमानी थी, तो मुझे तो तुमसे रिस्क भी नहीं चाहिए, जाहरी रिस्क भी दिया और अल्लाह ताला ने मुझे वही नबुवत भी दी है और मुझे फितरत के ऊपर भी दलील भी मुझे दी है, अपनी बात के हक होने पे दलील, और मैं शहादत भी रखता हूं, तो फिर उसके बाद क्या। उसके बाद यही यहाँ पे बात आपकी अंडरस्टैंडिंग के लिए इस चीज को, यानी यहाँ पे बताया नहीं गया लेकिन आप खुद समझ लें इस चीज को, उसके बाद भी मैं क्या ऐसे रब की नाफरमानी करूं, उसके बाद भी मैं क्या जो काम तुम करते हो वैसा करना शुरू कर दूं। मुझे ये सब कुछ मिल गया मेरे सामने बिल्कुल वाजे ऐसा ही रास्ता, और मुझे अल्लाह ने रिस्क भी दिया है, फिर भी क्या मैं वो रास्ता छोड़ के तुम्हारे रास्ते पे आ जाऊं। वमा उरीदु अन उखालिफकुम इला मान अनहाकुम अन, और नहीं मैं चाहता कि मैं खिलाफ करूं तुम्हारी तरफ उसके जो मैं रोकता हूं तुमको जिससे, यानी मैं नहीं ये करना चाहता कि मैं तुम्हें जिस चीज से रोकता हूं तुम देख रहे हो कि मैं खुद भी नहीं वो करता, यानी मैं तुम्हारे लिए वो ही पसंद करता हूं जो अपने लिए पसंद करता हूं। मेरी नसीहत सिर्फ तुम्हारी खैर ख्वाही के लिए, वरना देखें अगर मुझे पता हो कि इसके अंदर है फायदा तो मैं खुद ना करने लग जाऊं, लेकिन मैं खुद भी नहीं कर रहा। इससे पता चलता है दाई खुद भी अमल करके दिखाता है, ये नहीं हो सकता कि मैं तुम्हें समझा रहा हूं और मैं खुद वही काम बेईमानी की शुरू कर दूं, ऐसा नहीं होता। मैं वही बात तुम्हें कहता हूं जो मैं खुद भी करता हूं, और ऐसे शख्स की बात में ज्यादा वजन होता है। इन उरीदु इल्ला इस्लाह मस्ततातु, मैं तो सिर्फ इस्लाह चाहता हूं, मैं तो सिर्फ तुम्हारी भलाई चाहता हूं। देखिए कितनी खैर ख्वाही से उनको बता रहे हैं और वो क्या कह रहे हैं आगे से। और वमा तौफीकी इल्ला बिल्ला, और अब ये जो कहा है ना कि मेरे पास रिस्क भी है और मैं तुम्हारी इस्लाह भी कर रहा हूं, फिर फौरन साथ कह दिया कि लेकिन ये मेरी कोई अपनी इसके अंदर बड़ा कमाल नहीं है, ये भी अल्लाह की दी हुई तौफीक है, अल्लाह ताला ने मेरे से ये कोशिश जो भी मैं कर रहा हूं ये अल्लाह की तरफ से दी हुई मदद है, उसकी तरफ से दी हुई ताकत और तौफीक है। यानी तौफीक का मतलब क्या है कि इतने ऐसे हालात में भी जो कितने मतलब उनके खिलाफ थे हालात, उसमें भी उन्होंने हिम्मत के साथ जुर्रत के साथ ये काम किया और इस पे जमे रहे। तो मां तौफीकी इल्ला बिल्ला, इंसान को जब भी कोई काम हो यही कहना चाहिए मां तौफीकी इल्ला बिल्ला, मेरी तो कोई तौफीक नहीं, तो अल्लाह की तौफीक दी हुई है जिससे मैं ये काम कर रही हूं, वरना मैं खुद तो नहीं कर सकती, मेरी अपनी कोई पावर नहीं है, मेरी क्या ताकत है और मेरा क्या इल्म है। हर नेकी के काम में यही सोचना चाहिए, अलैही तवक्कलतु व इलैही उनीब, मैं उसी की तरफ मेरा मैं उस पे ही तवक्कल करता हूं, उसी की तरफ रुजू करता हूं। याद रखें जब भी इंसान किसी को नसीहत भी करने लगे ये याद
دہانی ضروری ہے, اور یہ خود بھی ذہن میں رکھنا ضروری ہے کہ میں اس کی اصلاح چاہتی ہوں. یہ نہیں کہ صرف کسی کو کریٹیسائز کرنے کے لیے, یہ نہیں کہ بس انہوں نے دیکھو ایسے کر لیا تم نے یہ کیوں کیا. کیا آپ واقعی اس کی اصلاح چاہتی ہیں؟ اگر آپ اصلاح چاہتے ہوں گے تو آپ کا کہنے کا طریقہ بھی مختلف ہوگا, آپ اس کے لیے دعا بھی کرتے ہوں گے, آپ کی نصیحت میں بھی ایک خیر خواہی کا انصر ہوگا. اور جب آپ اصلاح نہیں چاہتے, بس صرف دیکھ کے کسی کو بس ایسے تیور چڑھا لیے, اس کو دو چار سنا دی, دیکھو یہ ایسے کرتے ہیں یہ ایسے کرتے ہیں, نہیں جی ہم تو یہی چاہتے ہیں نا کہ یہ ٹھیک ہو جائے. نہیں, آپ یہ نہیں چاہتے, کیونکہ اگر آپ یہ چاہتے ہوتے, آپ صرف کریٹیسزم چاہتے ہیں, اگر آپ اصلاح چاہتے ہوتے تو اس کا طریقہ بالکل الگ ہوتا ہے. اور آپ دیکھ لیں یہاں پہ شعیب علیہ السلام کی تبلیغ کی ساری باتیں دیکھیں کہ علم بھی ہے اور لوگوں کی اصلاح کی فکر بھی ہے ان سے, یعنی خیر خواہی بھی ہے. کوئی زدہ کسی سے کرنا, کسی سے عداوت رکھ کرنا, اب انہوں نے مجھے یہ کہہ دیا میں بھی ان کو اب یہ سناؤں گی, ایسے نہیں ہے. اور یہ ساری باتیں کر کے, حالانکہ نبوت ہے ان کے پاس, حالانکہ جم کے یہ کام کر رہے ہیں, اتنی مخالفت ہونے کے باوجود آپ خود سوچیں کہ جو کسی بھی معاشرے کی جو فائنینشل طبقہ ہوتا ہے نا, فائنینشل کہہ رہی ہوں, جیسے بزنس کلاس ہوتی ہے, وہ ایلیٹ کلاس سمجھی جاتی ہے, اور ان کے ساتھ کوئی ایسا جس کو کہیں گے کوئی ان کی مخالفت کرنا یا ان کو اس طرح کی نصیحتیں کرنا یا ان کو ان کی بےمانیوں سے روکنا, یہ کوئی آسان کام نہیں ہوتا. یہ تو جس کو کہتے ہیں نا ہم ان سے پنگا لینا ہو گیا, تو یہ بہت ہمت کا کام ہوتا ہے ایسے ایلیٹ لوگوں سے. پھر بھی وہ خود کو کریڈٹ نہیں دے رہے, جی دیکھو میری کتنی بہادری ہے, میں ایسے لوگوں سے ٹکر لے گیا, یہ ان سے ٹکر لے لی نا, اتنی بڑی کلاس سے, ایک پوری بزنس کلاس سے ٹکر لے لی. تو انہوں نے کہا نہیں, وما توفیق الا باللہ. ویا قومی, اور اے میری قوم, لا یجرمنکم شقاقی ان یصیبکم مثل ما اصاب قوم نوح او قوم ہود او قوم صالح. اے میری قوم, یہ نہ ہو کہ میری مخالفت میں آ کے, میری ضد میں آ کے تم اتنے آگے بڑھ جاؤ اس میں, اور تم یہ شرک کا راستہ اور بے ایمانی کا راستہ نہ چھوڑو, اور تمہیں بھی وہ سزا پہنچے جو پچھلی قوموں کو پہنچی ہے. اس کا مطلب ہے ان سے پہلے قوم نوح, قوم ہود اور قوم صالح جو تھی ان پہ عذاب آ چکا تھا, اور یہ ان کو جانتے بھی تھے. سمجھ آئے؟ یعنی میری ضد میں آ کے تم غلط کام کرتے جاؤ, اور یہ نہ ہو کہ تم بھی اس طرح کے عذاب کا شکار ہو جاؤ. یعنی لوگ ضد میں آ جاتے نا بعض دفعہ کہ یہ تو بس اب ہم نے بھی نہیں چھوڑنا یہ راستہ, تو پھر اب دوسرا بتا رہا ہے تو اس کی سیدھی بات بھی پھر الٹی لگنے لگتی کہ یہ کیا ہر وقت تمہارے پیچھے پڑا ہوا, یہ کیا میں نہیں, تم میری ضد میں ایسا نہ کرو. کتنی سبحان اللہ خیر خواہی ہے, میری نصیحت تمہیں اچھی نہیں لگتی تو نہ سے تم اپنا بھلا سوچو, اپنے لیے کرو, میری ضد میں نہ کرو کوئی کام کہ ہم نے برائی کرتے ہی رہنا ہے, کیونکہ اس نے ہمیں روکا تھا تو ہم نے بھی بس یہ کام سے اب نہیں رکنا. تو دیکھو تم قوم نوح اور قوم صالح اور قوم ہود کے ساتھ کیا ہوا. وما قوم لوط منکم ببعید, اور قوم لوط تو تم سے کچھ دور بھی نہیں ہے, دور زمانے کے اعتبار سے بھی ہو سکتا ہے اور جگہ کے اعتبار سے بھی, یعنی زمانے میں مطلب یعنی بہت ٹائم نہیں گزرا تھا قوم لوط کے پر عذاب پہ, اور دوسرا کہ ان سے بہت دور بھی نہیں تھی کہ بہت فار اوے ہو کہ ان کو پتا نہیں ہے, وہ تو تم سے دور بھی نہیں ہے, کل کی تو بات ہے کہ وہ ابھی تباہ ہوئے ہیں. لیکن جیسے آج ہم یہ پڑھتے ہیں اور ہم سوچتے ہیں, بات بھی اس پہ کرتے ہیں کہ دیکھو یہ قومیں تباہ ہوئی, ان کے اندر یہ جرائم تھے, آج ہم میں بھی یہ ہیں, ہمیں باز آ جانا چاہیے. اسی طرح پیغمبر اگلے جب آتے رہے اپنی قوموں کو دیکھیں کیسے, انہیں کی مثالیں دے کے, جیسے آج ہم پڑھ رہے ہیں نا, وہ بھی یہی انہیں قوموں کی مثالیں دے کے قوم کو بتا رہے ہیں. لیکن جیسے آج ہم نہیں مانتے, اسی طرح وہ بھی نہیں مانے. واستغفروا ربکم, اور ایک ہی پیغام ہے, اللہ سے معافی مانگ لو, اپنے رب سے معافی مانگ لو. ثم توبوا الیہ, پھر لوٹ آؤ اس کی طرف, توبہ کر لو. ان ربی رحیم ودود, میرا رب تو بڑا رحم کرنے والا محبت کرنے والا ہے, تم جب توبہ کرو گے وہ تمہاری توبہ قبول کر لے گا, وہ تمہیں معاف کر دے گا, تم معافی تو مانگ لو. اب وہ بجائے معافی مانگنے کے کیا کہہ رہے ہیں, قالوا یا شعیب, کہنے لگے اے شعیب, ما نفقہ کثیرا, नहीं हम समझते तुझे बहुत, कोई तू बड़ा समझदार है, मिम्मा तकूलू, इसमें से जो तुम कहते हो। यानी समझाने के बावजूद कौन क्या जवाब देगी तुम्हारी बातें, हम तुम्हारी बातों को समझ नहीं पाते, जो तुम कह रहे हो ना हम नहीं समझते, बहुत सारा जो तुम कह रहे हो इसमें से हम बहुत कुछ हम नहीं समझते, यानी हमें अंडरस्टैंडिंग नहीं हो रही कि तुम क्या कह रहे हो, वी डोंट अंडरस्टैंड। मतलब जैसे कई लोग अल्लाह अकबर दर सुन लेंगे, कुरान सुन लेंगे, फिर उसके बाद कहेंगे मुझे तो समझ ही नहीं आई क्या बातें कर रही थी ये, क्या इनकी बातें समझी, जिंदगी तो सर पे से गुजर गई। हालांकि सीधी सीधी सिंपल बात होती है, असल में मसला क्या है, समझना ही नहीं चाहते। ये नहीं है बात की समझ की कमी है, नहीं ये नहीं है बात कि उनको ये बातें कोई इतनी मुश्किल है, बल्कि असल बात यह है कि उन वो समझना ही नहीं जब चाहते तो फिर क्या समझ आएगी। कहते हमें नहीं तुम्हारी बातें समझ आती, वह इन नैलाना रॉ कफीना दाइफन, और हम तो तुझे अपने अंदर बड़ा कमजोर देखते हैं कि तू कोई तेरे पास इतनी कोई पावर यानी अथॉरिटी या पावर ऐसी नहीं है। ये जिस्मानी तौर पे नहीं कह रहे, बल्कि मतलब है कि कोई तू बहुत कोई पावरफुल आदमी नहीं हो, क्योंकि इनका जो कबीला था वो कौन सा इनके साथ ईमान लेकर आ गया था, कौन सा उन्होंने इनकी बात सुन ली थी, तो एक तरह से अकेले ही थे ना। तो वो कह रहे हैं हम तुझे नहीं देखते कि तुमको बहुत, हमारे सामने तो तू कमजोर ही है, वलौ ला रहतुका ला रजमनाका, अगर तेरा ये कबीला ना होता ना, तेरा खानदान ना होता, तो हम तो तुझे पत्थर मार मार के मार देते। यानी कितना बड़ा थ्रेट उन्होंने दिया, देख रहे हैं आप, कबीला दूसरी तरफ है, लेकिन उनको ये था कि इसके कबीले की सपोर्ट है, और जब कबीले की सपोर्ट है तो कल को हमें फिर उनके साथ निपटना पड़ेगा, इसलिए वो हाथ नहीं डाल रहे थे। वरना उन्होंने इतनी बड़ी बात कह दी कि हम तो तुझे पत्थर मार मार के मार देते, वो मां अंता अलैना भी अजीज, और तू हम पे कोई जोर नहीं रखता, कोई वो हमारे पर कोई गालिब नहीं है, तेरे पास कोई पावर नहीं होनी थी हमें रोकने की। अब देख लें क्या उनकी सोच थी इनके जवाब में, वो कैसी खैरख्वाही कर रहे हैं और ये कैसा जवाब देते हैं। काला या कौमी, उसने कहा मेरी कौम, अराहती आजू अलैकुम मिनल्लाह, क्या मेरा कुंबा ज्यादा गलबे वाला है तुम पे अल्लाह से, यानी तुम्हें अल्लाह का कोई डर नहीं है, मेरे कुंबे का डर है, मेरे खानदान का डर है, अल्लाह की ताकत को नहीं देखते, उससे नहीं डरते। वत्तखज़्तुमूहु वराकुम ज़िहरिया, और तुमने बना लिया उसको अपने पीछे, पुश्त के पीछे डाल दिया, यानी भूल गए तुम उस अल्लाह से, गाफिल हो गए तुम कबीले से डरने लगे और अल्लाह की ताकत को तुमने पीछे डाला। इन रब्बी बिमा तअमलून मुहीत, और मेरा रब तो देख रहा है, घेरने वाला है जो तुम अमल कर रहे हो। भैया कौम अमल वाला मकानतिकुम, फिर आगे उन्होंने फिर हुज्जत तमाम हो गई, आखिरी बात यही कही समझा बुझा के, ये नहीं सिर्फ ये कन्वर्सेशन नहीं, ऑफकोर्स ओवर द पीरियड कई सालों तक वो समझाते रहे होंगे, फिर उसके बाद आखिर में उन्होंने ये कहा है मेरी कौम ठीक है फिर तुम अपनी जगह अमल करते रहो, और इन्नी आमिल, मैं अपनी जगह अमल करता रहता हूँ। जैसे आप बच्चों को समझाते रहते हैं ना, जब नहीं बिल्कुल समझते, कहते हैं मैं क्या कर सकती हूँ, ठीक है फिर तुम जो करना करो, सौफ तअलमून, अन करीब तुम जान लोगे, मैं यातीही अज़ाबुन युख़ज़ीही व मन हुवा काज़िब, कौन आता है एक अजाब, किस पे आता है अजाब जो रुसवा कर दे उसको, और कौन है जो झूठा है। तुम मुझे झूठा कहते हो और तुम मुझे धमकियां देते हो कि मुझे मार दोगे, तो अब देखते हैं कि आपको किसके ऊपर अजाब आता है। और तकीबू इन्नी माकुम रखी, तुम भी इंतजार करो, मैं भी तुम्हारे साथ इंतजार करने वाला हूं। फिर क्या हुआ, वलम्मा जा अमरुना, जब आ चुका आ गया हमारा फैसला, कौन सा फैसला, अजाब का। जब अजाब का फैसला आया, नज्जैना शुऐबन, निजात दी हमने शुऐब अलैहिस्सलाम को, वल्लदीना आमनू माहु, वो ही एक ही बात है जो रिपीट हो रही है, और ये बताया जा रहा है कि हर वाक्य में एक ही रेपिटेशन, एक ही रेपिटेशन, और हमें इतना बड़ा इसमें सबक है ना, कौमे नूह के साथ हुआ, कौमे साले के साथ हुआ, कौमे हूद के साथ हुआ, कौमे लूत के साथ हुआ, कौमे शुएब के साथ हुआ, तुम्हारे साथ क्या ये नहीं होगा, क्या ये हिस्ट्री नहीं दोहराई जाएगी, क्या ये अल्लाह का तरीका दोबारा नहीं हो सकता, अगर इतनी कौमों के साथ हुआ, ये अल्लाह की सुन्नत है, ये अल्लाह का तरीका, कि वो मिटा देता है ऐसों को और बाकी उनको रखता है जो ईमान लाते हैं। वह आखादत लजीना जलम सयातु, और पकड़ लिया उन लोगों को जिन्होंने जुल्म किया चिंघाड़ ने। कहा जाता है कि इनके ऊपर भी इतनी जबरदस्त चीख आई। फअसबहू फी दियारहिम जासिमीन, और ये भी अपने घरों के अंदर ऊंधे गिरने वाले हो गए। और ऊंधा गिरना किसी का ना, ये इटसेल्फ एक जिल्लत होती है, क्योंकि मुंह के बल गिरना ये कोई, यानी कोई आपके सामने वैसे भी गिर जाए तो ये उसके लिए बड़ी शर्मसारी की बात होती है। तो ये सोचो कि वो कैसे जिल्लत के साथ अपने घरों में जहां थे वहीं के वहीं ढेर हो गए। और दार और दियार, उनके घर जो थे वो तो वैसे के वैसे ही रहे, वो लोग चले गए। तुम क्या सोचते अगर तुम अल्लाह को पसे पुश डाल के अपने घरों को अजीज रखते हो, इनके पीछे हलाल हराम कोई फर्क नहीं समझते और कमाइयों पे लगे हुए हो, तुम क्या समझते हो कि तुम्हारे साथ कोई और मामला होगा। और वो तो ऐसे हो गए थे कअल्लम यगनौ फीहा, जैसे कि वो कभी बसे ही नहीं थे उन्हें। अला बुअदन ली मदीना कमा बाइदत समूद, सुन लो खबरदार दूरी है मदीन के लिए जैसे दूर हुए समूद। समूद का जिक्र क्यों आया, क्या कॉमन चीज है दोनों में? दोनों एक जबरदस्त चिंगाड़ से हलाक हुए, दोनों के ऊपर एक किस्म का ही अजाब आया, इसलिए उनका नाम लिया गया यहां पे। जिब्राइल अलैहिस्सलाम ने एक गरजदार चीख मारी तो हर एक की रूह उसी वक्त निकल गई, और जिस हाल में कोई पड़ा हुआ था उसी हाल में मर गया। और ऐसे लग रहा था जैसे इन मकानों में कभी कोई रहा ही नहीं। तो अल्लाह जो नेमत देने वाला है वो जब चाहे नेमत छीन ले, और कोई उसको रोक नहीं सकता। ये किसी का हक नहीं है कि वो जो नेमतें मिली हैं बस उसकी हैं और हमेशा उसके पास रहेंगी। एक दिन ये सबसे तरक्की याफ्ता और बड़ी जबरदस्त कौम थी, और एक दिन देखो क्या हाल हो गया, इतने बेबस हैं कि उठ के कहीं जा भी नहीं सके, वहीं के वहीं गिरे पड़े, मुंह के बल गिरे में। और अल्लाह ने दिखा दिया कि तुम अल्लाह के सामने तो इस तरह नहीं झुकते थे, देखो अल्लाह ने कैसे तुम्हें झुका दिया। सुभानक अल्लाहुम्मा व बिहमदिक नशहदु अन ला इलाहा इल्ला अंत नस्तगफिरुका व नतूबु इलैक। तिलावत सुने।
व इला मदीन अखाहुम शुएबा قال يا قوم اعبدوا الله ما لكم من إله غيره ولا تنقصوا المكيال والميزان إني أراكم بخير وإني أخاف عليكم عذاب يوم محيط ويا قوم أوفوا المكيال والميزان بالقسط ولا تبخسوا الناس أشياءهم ولا تعثوا في الأرض مفسدين بقية الله خير لكم إن كنتم مؤمنين وما أنا عليكم بحفيظ قالوا يا شعيب أصلاتك تأمرك أن نترك ما يعبد آباؤنا أو أن نفعل في أموالنا ما نشاء إنك لأنت الحليم الرشيد قال يا قوم أرأيتم إن كنت على بينة من ربي ورزقني منه رزقا حسنا وما أريد أن أخالفكم إلى ما أنهاكم عنه إن أريد إلا الإصلاح ما استطعت وما توفيقي إلا بالله عليه توكلت وإليه أنيب ويا قوم لا يجرمنكم شقاقي أن يصيبكم مثل ما أصاب قوم نوح أو قوم هود أو قوم صالح وَمَا قَوْمُ لُوطٍ مِّنكُمْ بِبَعِيدٍ وَاسْتَغْفِرُوا رَبَّكُمْ ثُمَّ تُوبُوا إِلَيْهِ إِنَّ رَبِّي رَحِيمٌ وَدُودٌ قالوا يا شعيب ما نفقه كثيرا مما تقول وإنا لنراك فينا ضعيفا ولولا رهطك لرجمناك وما أنت علينا بعزيز قال يا قوم أرهطي أعز عليكم من الله واتخذتموه وراءكم ظهريا إن ربي بما تعملون محيط ويا قوم اعملوا على مكانتكم إني عامل سوف تعلمون من يأتيه عذاب يخزيه ومن هو كاذب وارتقبوا إني معكم رقيب ولما جاء أمرنا نجينا شعيبا والذين آمنوا معه برحمة منا وأخذت الذين ظلموا الصيحة فأصبحوا في ديارهم جاثمين كأن لم يغنوا فيها ألا بعدا لمدين كما بعدت ثمود